बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरुदो सलाम हो मोहम्मद और आले मोहम्मद पर। नाज़रीन अस्सलामु अलैकुम, प्रोग्राम अखबारात के जायज़े में खुश आमदीद। माह मुबारक रमज़ान की आमद पर आप सबको मुबारकबाद पेश करते हैं और आपकी खिदमत में बताते चलें कि प्रोग्राम अखबारात का जायज़ा रमज़ान भर में आधे घंटे के ताखीर के साथ आपकी खिदमत में पेश किया जाएगा। नाज़रीन, आज भी हम लोग नज़र डालेंगे ईरान, हिंदुस्तान और पाकिस्तान के मुख्तलिफ अखबारों पर। उससे पहले एक मुख्तसर सा वक़्फ़ा। और आज सबसे पहले नज़र डालेंगे ईरान से शाया होने वाले अखबार रोज़नामा के हान की कुछ अहम सुर्खियों पर। अमरीका, बरतानिया और फ्रांस दाइश को दहशतगर्द गुरोह नहीं मानते। वॉशिंगटन ईरानी साइंसदानों के कत्ल में मुलव्वस था अमरीकी मुहक्किक। ईरान के साथ एटमी मुज़ाकरात के सिलसिले में हमें ओबामा पर एतमाद है, शमून प्रेस। रोज़नामा के एहान ने अपनी सुर्खी इराक़ के वाक़यात, शिया सुन्नी तसादुम नहीं इंसानियत और हैवानियत की जंग है, कायद इंकलाब इस्लामी की ज़ैल में लिखा है। कायद इंकलाब इस्लामी आयतुल्लाह अल-उज़्मा इमाम खामेनेई ने कहा है कि दुश्मन झूठा प्रोपेगेंडा करके इराक़ के वाक़यात को शिया सुन्नी तसादुम जाहिर कर रहे हैं, लेकिन जो कुछ इराक़ में हो रहा है वो दहशतगर्दी और मगरब नवाज अफराद और दहशतगर्दी के मुखालिफ और कौमों की खुद मुख्तारी के खां अफराद के दरमियान जंग है। उन्होंने कहा कि इस्लाम दुश्मन ताकतों ने आज कौमों को एक दूसरे से लड़ाने की के लिए सरमायाकारी की है और कौमी और मजहबी हरबों से कौमों को एक दूसरे से लड़ा रहे हैं। आपने फरमाया कि इस्लामी बेदारी और तहरीक आलम इस्लाम से गफलत की बिना पर ही साम्राज्य महाज ने शिया सुन्नी जंग की कोशिश शुरू कर दी है। उन्होंने कहा कि दुश्मनों की इन साजिशों का मुकाबला करने के लिए इस्लामी जम्हूरियत का रास्ता ही नजात बख्श है। अखबार कैहान ने सिर्फ गरजने वाले बादल उन्वान के तहत एक मजमून शाय किया है, मुलायजा फरमाई उसके अहम इक्तिबासात।
कुछ बरस से ईरान के एटमी मामले में अमरीकी हुकाम इस बात पर जोर दे रहे हैं कि तमाम ऑप्शन मेज़ पर हैं और अब ये उनका तकिया कलाम बन चुका है, जिस पर अब ईरानियों को हंसी आती है क्योंकि उन्हें बानी इनकलाब इस्लामी इमाम खुमैनी रहमतुल्लाह अलैह का ये कौल बखूबी याद है कि अमरीका कुछ नहीं बिगाड़ सकता। ईरानी कौम को मालूम है कि अमरीका ने ईरान के सिलसिले में अपने पास मौजूद तमाम मुमकिन ऑप्शन का इस्तेमाल कर लिया है और बाकी बातें महज प्रोपेगेंडा और हंगामा आ रही हैं। अमरीकी सदर बाराक ओबामा ने शाम के बहरान के सिलसिले में इस हुकूमत पर कीमियावी असलहे के इस्तेमाल के इल्ज़ाम पर कहा था कि शाम ने रेड लाइन पार कर ली है और अब अमरीका के पास बशार असद की हुकूमत के ख़िलाफ़ फ़ौजी ताकत इस्तेमाल करने के अलावा कोई रास्ता नहीं है। लेकिन जब खुद उन्होंने ईरान और शाम के दीगर इत्तेहादियों का रद्द अमल देखा तो अपनी ये बात भूल कर शाम के बहरान के लिए सियासी राह हल पर ज़ोर देने लगे। इसी तरह अमरीकी वजीर खारजा जॉन कैरी फ़िलिस्तीनियों और सहूनी हुकूमत के दरमियान मुजाकरात के सिलसिले में भी अपने मुल्क की नातवानी का खुलकर इजहार कर चुके हैं। इसके अलावा यूक्रेन में भी अमरीका की कलई खुल गई है। इसी तरह से इराक़, लबनान, पाकिस्तान, अफगानिस्तान और कई लातिनी अमरीकी मुल्कों में अमरीका की शिकस्त के नमूने वाज़ह तौर पर नज़र आते हैं और धीरे धीरे हालात इमाम खुमैनी रहमतुल्लाह अलैह के इस कौल का अमली सबूत पेश करने लगे हैं कि अमरीका कुछ बिगाड़ नहीं सकता। यही वजह है कि अब अमरीका अपनी कामयाबी और मकसद की तकमील के लिए दहशतगर्दों का भी खुलकर इस्तेमाल करने लगा है। शाम और इराक के वाक़यात इसका बयान सबूत हैं और ये सब इसलिए हो रहा है ताकि इस्लामी बेदारी की तहरीक को रोका जा सके। वैसे इराक में दाइश के दहशतगर्दों के मुकाबले में शिया सुन्नी इत्तेहाद से इस साजिश की शिकस्त के आसार नुमाया हो चुके हैं।
ये था रोज़नामा कैहान का एक मुंतखब मकाला और प्रोग्राम के अगले हिस्से में हम आपको ले चलेंगे नई दिल्ली स्टूडियो, हमारे साथ रहिएगा। नई दिल्ली स्टूडियो में इस वक्त मौजूद हैं रेशमा फारूकी, जो आपकी खिदमत में पेश करेंगी हिंदुस्तानी अखबारात का जायजा। जी रेशमा फारूकी।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, अस्सलामुअलैकुम। तेहरान स्टूडियो से शुक्रिया के साथ नई दिल्ली स्टूडियो से अखबारात के जायजे के साथ हाजिर खिदमत हूँ मैं रेशमा फारूकी। आइए नाजरीन सबसे पहले नजर डाल लेते हैं रोजनामा राष्ट्रीय सहारा की अहम सुर्खियों पर। इंद्रलोक इलाके में अंधाधुंध हादसा, 4 मंजिला इमारत मुनहदम, 10 हलाक। एंटनी का बयान, कांग्रेस की जहनीत का कास, कांग्रेस की शिकस्त के लिए अकलियतों के मुंह भराई को जिम्मेदार बताने पर मुस्लिम दानिश्वरों का शदीद रद्द अमल। दरअंदाजी के बाद चीन ने मुतनाज़ नक्शे जारी किया। नाजरीन रोजनामा राष्ट्रीय सहारा ने अपने इदारे में पड़ोसी ममालिक से रिश्तों में बेहतरी के उनवान से लिखा है कि आगाज बिलाशुबा अच्छा हुआ था। वजीर अजम नरेंद्र मोदी की रस्म हलफ बर्दारी में सार्क ममालिक के अहम लीडर शरीक हुए थे। आगे लिखता है अखबार, जो वजीर खारजा सुषमा स्वराज का दौरा बांग्लादेश और शेख हसीना से मुलाकात को भी काफ़ी अहमियत दी जा रही है, क्योंकि माजी में बांग्लादेश और हिंदुस्तान के माबैन आबी सरहदों के तयन और पानी के बंटवारे का मुआहदा नहीं हो पाया था, इसलिए भी ये दौरा अहम समझा जा रहा है। याद रहे कि मनमोहन सिंह सरकार ने इस मुआहदे के लिए बहुत कोशिश की थी, लेकिन ममता बनर्जी ने न सिर्फ किसी भी तरह का ताबून देने से इनकार किया था, बल्कि ये धमकी भी दी थी कि अगर मरकजी सरकार ने कोई मुआहदा किया तो इसका बहुत बुरा नतीजा निकलेगा। मजीद लिखता है अखबार कि वजीर आजम ने अपने पहले बैरूनी ममालिक दौरे के लिए जब भूटान का इंतखाब किया तो अक्सर हलकों में हैरत का इजहार किया गया। अभी तक बिलतफसील नहीं मालूम हो सका कि भूटान के इंतखाब का क्या मकसद था, लेकिन ये सभी जानते हैं कि भूटान के पास वाफिर मकदार में बिजली है, उसे हाइडल पावर से मालामाल समझा जाता है। ख्याल किया जाता है कि वजीर आजम को हिंदुस्तान में बरकी तवानाई मुहैया करने के लिए भूटान के हाइडल पावर जखीरे से दिलचस्पी है। आखिर लिखता है अखबार कि ये उम्मीद भी की जा रही है कि अगर उन्हें ये एहसास हुआ कि बांग्लादेश से दस्वियों का हल कर लेना हिंदुस्तान के मफाद में है तो इसका बहुत कम इम्कान है कि वो ममता बनर्जी को खातिर में लाएंगे। आखिर में लिखता है अखबार कि यही एहसास श्रीलंका में जयललिता की बाबत पाया जाता है। एक चीन का मामला ऐसा है जिसके ताल्लुक से कुछ नहीं कहा जा सकता कि रिश्तों का ऊँट किस करवट बैठेगा। आइए नाजरीन अब नज़र डाल लेते हैं रोजनामा अखबार मशरक की अहम सुर्खियों पर। गैस पाइपलाइन धमाके में मरने वालों की तादाद बढ़कर 16, आंध्र प्रदेश की एक और फैक्ट्री में धमाके का वाकया पेश आया, तेलंगाना ज्वाइंट एक्शन कमेटी की स्टीयरिंग कमेटी की मीटिंग आज। नाज़रीन रोजनामा अखबार मशरक ने अपने इदारे में हक़ तालीम कानून का सही निफाज हो के उनवान से लिखा है कि साबिक UPA हुकूमत अपने 10 साल दौर में बदउनवानी और महंगाई की वजह से काफ़ी बदनाम हुई, लेकिन अपने दौरे इख्तदार में उसने कई अहम काम भी अंजाम दिए हैं, जिनमें कौमी देही रोजगार फराहमी कानून, कानून हक़ इतलात और हक़ तालीम का कानून शामिल है। आखिरी कानून 6 से 16 साल तक की उम्र के बच्चों को बुनियादी तालीम से आरास्ता करने के बारे में है, जिसे नाफिज करने की कार्रवाई 2009 से शुरू हो गई थी, फिर भी कई रियासतों में इसे अमली जामा नहीं पहना जा सका। यह कानून हर बच्चे को तालीम का हक देता है, अगर उसे यह तालीम ना मिले तो वो सुप्रीम कोर्ट से शिकायत करके इसे हासिल कर सकता है। नाज़रीन अखबार आगे लिखता है कि हुकूमतों की पहली तरजीह यही होनी चाहिए कि बच्चों को स्कूलों में बेहतरी मयारी तालीम फराहम हो, साथ ही ये भी समझा जाना चाहिए कि जब मयारी तालीम स्कूलों में मिलेगी तो तालिब इल्म हो या वालिदैन स्कूल की छोटी मोटी खामियों पर तवज्जो नहीं देंगे। आगे लिखता है अखबार कि आज मुआशरे को काबिल असातिज़ा की भी ज़रूरत है, चाहे वो टेक्नोलॉजी इदारों में हो, एडमिनिस्ट्रेटिव इदारों में हो या फिर प्राइमरी स्कूलों में। मुल्क में स्कूल की सतह पर अब भी 11 लाख असातिज़ा की कमी है, मरकजी हुकूमत ने असातिज़ा मुकर्रर करने का जो मेयार तय किया है उसकी तकमील में भी मुश्किल पेश आ रही है। आखिर में लिखता है अखबार कि ये देखना होगा कि तालीम भी एक फ़न है, इसके लिए डिग्री ज़रूरी नहीं बल्कि कुछ सिफात की ज़रूरत होती है, इसलिए अगर तालीम का मैार बुलंद करना है तो स्कूलों में असातिज़ा की भर्ती के अमल पर नज़रसानी करनी होगी। मजीद कानून हक़ तालीम को नाफिज करने के साथ साथ आला तालीम के मैार को भी बेहतर बनाने की ज़रूरत है। नाजरीन आइए अब नज़र डाल लेते हैं रोजनामा इनकलाब की अहम सुर्खियों पर। माह रमज़ान को माह सुलह रहमत करार दिया जाए, डॉक्टर रूहानी। इराक़ में फ़ौज की बमबारी से 90 बाकी हलाक, मोदी हुकूमत का नया मंसूबा, यकसम मवाक़ी कमीशन तश्कील 9 के मरहले में। नाज़रीन रोजनामा इनकलाब में सिदरत साहिबा का एक बेहतरीन मुरासला शाये हुआ है, जिसका उन्वान है खुद ही में बेहतरी लाने का अमल शुरू करें। لکھتی ہیں مراسلہ نگار کے فسطائی طاقتوں کے عروج پر آنے کے بعد سے ہی عام لوگوں کی سوچ یہ رہی کہ اب کیا ہوگا، یعنی مسلمانوں کو کن حالات سے گزرنا ہوگا، ہمارے تشخص کا کیا ہوگا، اور اگر اس کا رکاوٹ پڑتی ہے تو مسلمانوں کا بحیثیت مسلمان تشخص باقی رہے گا یا نہیں، یا ہمارا وجود مٹ جائے گا۔ یہ صرف کہنے اور سوچنے سے کام نہیں چلے گا۔ جس طرح ہم اپنی مادی خواہشات اور ضرورتوں کی فکر کرتے ہیں، اس طرح ہمیں اپنی شریعت کی حفاظت اور اس پر عمل کرنا ہوگا، اور پھر اگر عمل میں رکاوٹ آتی ہے تو اسے دور کرنے کے طریقے بھی ہمیں اپنانے ہوں گے۔ مثلا انفرادی زندگی کی طرح ہی اسلام میں اجتماعی زندگی کا بھی اصول متعین کی گئے ہیں، مگر پتہ نہیں کیا وجہ ہے کہ ہم ہر وقت اپنی کمیاں ہی ڈھونڈتے ہیں۔ دانشور اپنا کام کر رہے ہیں، علماء اپنا کام کر رہے ہیں، سماجی خدمتگار اپنا کام کر رہے ہیں، مگر پھر کیا وجہ ہے کہ اجتماعی زندگی میں ہم ناکام ہو رہے ہیں؟ مطلب صاف ہے کہ ہم شخصی قربانی نہیں کر رہے ہیں، جیسے ہم کسی کے لیے کچھ نہ کریں بس دوسرے ہمارے لیے کچھ کیے جائیں، یعنی سلام کرے تو کوئی اور، خوش اخلاقی سے پیش آئے تو کوئی اور، پڑوسی کا حق ادا کرے تو کوئی اور، اپنا حق چھوڑے تو کوئی اور تکلیف نہ پہنچائے تو کوئی اور، کہیں کوڑا نہ ڈالیں۔ کیا شریعت نے جو چیزیں ہمیں بتائی ہیں، جو اصول مرتب کیے ہیں، وہ دوسروں کے لیے ہیں، اپنے اوپر لاگو نہیں ہوتے کہ ہم پہلے سلام کریں، ہم پہلے عیادت کریں؟ اس کے ساتھ ہی اجازت دیجیے، خدا حافظ۔
بہت بہت شکریہ ریشمہ فاروقی۔ اور ناظرین، پروگرام کے اگلے حصے میں نظر ڈالیں گے ایران سے شائع ہونے والے اخبار روزنامہ جامع جم کی کچھ اہم سرخیوں پر۔ کاروائی کریں گے مسلح افواج کے ڈپٹی کمانڈر۔ مصر کے مختلف علاقوں میں مرسی کے حامیوں کے مظاہرے جاری۔ روزنامہ جامع جم نے اپنی سرخی رمضان کی برکتوں کے سائے میں عالم اسلام امن و امان کی راہ میں آگے بڑھے ڈاکٹر حسن روحانی کے ذیل میں لکھا ہے۔ صدر ڈاکٹر حسن روحانی نے او آئی سی کے سیکرٹری جنرل کے نام اپنے ایک پیغام میں ماہ رمضان کی مبارکباد پیش کرتے ہوئے امید ظاہر کی ہے کہ اس مہینے کی برکتوں کے سائے میں عالم اسلام سربلندی، ترقی اور امن و امان کی راہ میں آگے بڑھتے ہوئے اخوت اور برادری کے رشتوں کو مضبوط کرے گا۔ صدر مملکت نے اس سے قبل اسلامی ملکوں کے سربراہوں کو ماہ رمضان کی آمد کی مناسبت سے علیحدہ علیحدہ مبارکباد کے پیغام میں اس مہینے کو رمضان امن و رحمت سے موسوم کرنے اور مسلمانوں کے درمیان اتحاد و یکجہتی قائم کرنے کے لیے بھرپور کوششیں کرنے کی اپیل کی تھی۔ روزنامہ جامع جم نے امریکی جمہوریت عنوان کے تحت اپنا مضمون شائع کیا ہے، ملاحظہ فرمائیے اس کے اہم اقتباسات۔
دوہرا رویہ یا دوغلا معیار ایسے الفاظ ہیں جو مغرب کی جانب سے اختیار کیے جانے والے رویے کے بارے میں بکثرت استعمال ہوتے ہیں۔ جمہوریت ان چیزوں میں شامل ہے جن پر امریکہ خوب تاکید کرتا ہے۔ اپنے کئی حملوں کے لیے بھی اس نے جمہوریت کا ماسک لگانے کی کوشش کی تھی۔ عراق میں دہشت گردی کے خلاف جنگ کے علاوہ جمہوریت بھی امریکیوں کی موجودگی کا ایک بڑا بہانہ رہا ہے، لیکن اگر امریکی حکام اور ان کے اتحادیوں کی کارکردگی پر غور کیا جائے تو بخوبی واضح ہو جاتا ہے کہ نہ صرف یہ کہ ان کی نظر میں جمہوریت کی کوئی اہمیت نہیں ہے، بلکہ اکثر مقامات پر وہ جمہوریت کا گلا گھونٹنے والے عامروں کی ہی حمایت کرتے ہیں۔ مصر میں حسنی مبارک کی عامریت امریکہ کے سہارے چل رہی تھی، لیکن جب مصر کے ناقص انقلاب کے بعد جمہوریت کے نتیجے میں محمد مرسی پر سر اقتدار آئے تو بالواسطہ طور پر السیسی کی حمایت کی گئی اور جمہوریت کا خاتمہ ہو گیا۔ شام میں بشار اسد کی حکومت کو غیر جمہوری قرار دیا گیا اور اس حکومت کے خلاف ایسی جنگ چھیڑی گئی جس میں دہشت گردوں کا بھی بھرپور استعمال کیا گیا، لیکن جب دہشت گردوں کو شکست ہو گئی اور انتخابات منعقد ہوئے اور عوام نے بھرپور طور پر ان میں حصہ لے کر بشار اسد کو اپنا صدر منتخب کیا تو اسے مغربی جمہوریت کی پذیرائی نہیں ملی۔ خلیج فارس کے جنوبی ساحلی ممالک، جن کے مشاموں تک جمہوریت کی بو بھی نہیں پہنچی ہے، علاقے میں امریکہ کے اہم اتحادی سمجھے جاتے ہیں، جبکہ بحرین جیسے ملکوں میں برسہ برس سے اکثریتی طبقہ اقلیتی طبقے کی طرح اور محرومیتوں میں زندگی گزار رہا ہے، لیکن جمہوریت کے دعوے دار بحرین کے اکثریتی طبقے کی حمایت میں کچھ نہیں کر رہے ہیں، مگر جمہوریت کے تحفظ کا ورد جاری ہے۔
آپ ملاحظہ فرما رہے ہیں پروگرام اخبارات کا جائزہ، اور پروگرام کے اگلے حصے میں ہم آپ کو لے چلیں گے اسلام آباد اسٹوڈیو، ہمارے ساتھ رہیے گا۔ تفسیر زہرا اس وقت موجود ہیں اسلام آباد اسٹوڈیو میں، جو آپ کی خدمت میں پیش کریں گی پاکستانی اخبارات کا جائزہ. جی تفسیر زہرا.
جی بہت شکریہ. بسم اللہ الرحمن الرحیم. السلام علیکم ناظرین، اسلام آباد اسٹوڈیو میں اپنے تمام ناظرین کو خوش آمدید کہتے ہیں اور اپنے آج کے جائزے میں سب سے پہلے شامل کر رہے ہیں روزنامہ اوصاف کی کچھ خاص سرخیوں کو. آرمی چیف کا دورہ سیاچین، افواج پاکستان تمام خطرات سے نمٹنے کے لیے تیار، جنرل راحیل شریف. اختلاف برقرار، رمضان المبارک کا چاند نظر نہیں آیا مفتی منیب. پشاور میں آج پہلا روزہ ہوگا، غیر سرکاری کمیٹی کا اعلان. میر علی میرن شاہ میں بمباری، زمینی آپریشن، طالبان کمانڈر سمیت 18 شدت پسند مارے گئے، القاعدہ رہنما سمیت 4 گرفتار، 19 نے ہتھیار ڈال دیے. عراق سامرا میں امام حسن عسکری علیہ السلام کے روزے کا دفاع کرتے ہوئے پاکستانی جاں بحق. خبر کی تفصیل میں تحریر کیا گیا ہے کہ عراقی عالم دین آیت اللہ سستانی کے فتویٰ کے، جس میں انہوں نے عراق میں رہنے والے تمام مسلمانوں کو القاعدہ کی زیری تنظیم داعش کے خلاف تمام مقامات مقدسہ کا دفاع کرنے کی تلقین کی تھی، اور ایک اسی حملے کے خلاف شدید مزاحمت کرتے ہوئے پہلا پاکستانی جاوید حسین شہید ہو گیا. ناظرین یہاں نظر ڈالیں گے روزنامہ اوصاف سے انتخاب کردہ ادارے پر. ادارے کا عنوان ہے پشاور ایئرپورٹ سے خلیجی پروازوں کی معطلی، حکومت کے لیے لمحہ فکریہ. ادارے میں لکھا ہے کہ پشاور ایئرپورٹ میں طیارے پر فائرنگ اور سیکیورٹی وجوہات کے باعث قطر ایئر ویز اور امارات ایئر لائنز اور اتحاد ایئر ویز کے بعد اب سعودی ایئر لائنز نے بھی پشاور کے لیے اپنی پروازیں معطل کر دی ہیں، اور پشاور ایئرپورٹ پر طیارے پر فائرنگ کے واقعے سے خلیجی ممالک کی پروازوں کا بند ہونا نہایت تشویش کی بات ہے، اور اس عمل سے سعودی عرب اور خلیجی ممالک میں کام کرنے والے افراد جو وطن واپس آنا یا جانا چاہتے تھے وہ نہ صرف متاثر ہوں گے بلکہ اس عمل کے بعد اس ان کے معاشی نقصان کا بھی باعث بنے گا، کیونکہ انہیں مہنگے داموں ٹکٹ خرید کر پشاور کے بجائے لاہور یا اسلام آباد آنا یا جانا پڑے گا. مزید لکھا گیا ہے کہ امر واقع یہ ہے کہ اس طرح پروازوں کی بندش سے دنیا کو مثبت پیغام نہیں جائے گا، اور اس سلسلے میں وفاقی اور صوبائی حکومتوں، وزارت داخلہ اور سول ایویشن کے اعلیٰ حکام کو فوری اقدامات اٹھانے کی ضرورت ہے. جیسا کہ کراچی ایئرپورٹ آنے کے بعد 27 غیر ملکی ایئر لائنز کے نمائندوں کے ساتھ میٹنگ کر کے انہیں پروازیں بند نہ کرنے کی درخواست کی گئی تھی، تو کیا اب ایسا نہیں ہو سکتا؟ ناظرین یہاں نظر ڈالتے چلیں گے روزنامہ جنگ کی کچھ خاص سرخیوں پر. اوگرا نے گیس کمپنیوں کے ٹریف میں اضافہ کر دیا، صارفین پر اثرات یکم جولائی سے مرتب ہوں گے. تھر اور گرد و نوا میں ریت کا طوفان، نظام میں زندگی مفلوج. بغداد کے قریب جھڑپیں، 20 فوجی ہلاک، 22 زخمی. عراق کی صورتحال پر خاموش نہیں رہ سکتے روس. ناظرین یہاں مقالہ نگار خلیل احمد نینی تال والے کے تحریر کردہ مقالے کو اپنے پروگرام میں شامل کریں گے. مقالے کا عنوان ہے خلیجی ممالک میں پاکستانی قیدیوں کا تبادلہ کیوں رکا ہوا ہے. ناظرین مقالہ نگار لکھتے ہیں کہ نومبر 2009 میں قیدیوں کے تبادلے کا معاہدہ طے پایا تھا، جس کی روس سے 6 ماہ سے زائد سزا پانے والے پاکستانیوں کو واپس وطن بھیج دیا جائے گا، اور وہ اپنی بقایا سزا پاکستان کے مقامی جیلوں میں پوری کریں گے. 5 سال گزر چکے ہیں لیکن آج تک 2000 سے زیادہ قیدی اسی امید میں بیٹھے ہیں کہ کب ہماری حکومت اس معاہدے پر عمل درآمد کرتی ہے، اور امارات کی حکومت ان پاکستانیوں کو واپس بھیجنے کے لیے تیار ہے مگر پاکستان کی طرف سے اس معاہدے پر عمل درآمد نہیں ہو رہا. لکھتے ہیں کہ خود پاکستان بھی انگلینڈ، تھائی لینڈ سے ایسے ہی معاہدے کی روشنی میں پاکستانی قیدی واپس لا چکا ہے، پھر متحدہ عرب امارات، سعودی عرب اور دیگر خلیجی ممالک سے اپنے پاکستانی قیدی لانے میں کیوں پسو پیش کر رہا ہے، اور انہی افراد کے اربوں ڈالر ہر سال زر مبادلہ کے طور پر پاکستان کی معیشت میں ریڑھ کی ہڈی کی حیثیت رکھتے ہیں، آج وہی مصیبت میں ہیں تو ان سے آنکھیں کیوں چرائی جا رہی ہیں؟ ناظر بڑھتے ہیں روزنامہ نوائے وقت کی کچھ خاص سرخیوں کی جانب. چین خاشگر گوادر ریل ٹریک بچھانے سے متعلق ابتدائی تحقیق کی جائزہ. افغانستان جانے والے آئی ڈی پیز کی پاکستان واپسی کا عمل جاری. بغداد پر ڈرونز کی پروازیں امریکہ نے تصدیق کر دی. ناظرین شامل کر رہے ہیں اپنے پروگرام میں سرور منیر راؤ کے تحریر کردہ مقالے کو. مقالے کا عنوان ہے نہ سمجھو کہ تو مٹ جاؤ گے اے سیاست دانوں. ناظرین سرور منیر راؤ لکھتے ہیں کہ ہمارا سیاسی کلچر بھی کیا خوب ہے، نعرہ جمہوریت کا لگاتے ہیں لیکن حکمرانی بادشاہوں کی طرح کرنا چاہتے ہیں، قیادت پاکستانی عوام کی کرنا چاہتے ہیں لیکن اپنے بچوں کو اس ملک میں نہیں رکھنا چاہتے، اور درد پاکستان کے لیے لیے پھرتے ہیں لیکن شہریت دوسرے ملک کی رکھنا چاہتے ہیں. لکھتے ہیں کہ عمران خان کی بات نرالی ہے، وہ انتخابات میں دوسروں پر دھاندلی کا الزام لگا رہے ہیں لیکن خیبر پختونخوا میں اپنی جیت کو شفاف سمجھتے ہیں، اور ان کی بھرپور خواہش ہے کہ وہ کسی طرح پنجاب کے قلعے کو شریف برادران سے آزاد کروا کر وہاں تحریک انصاف کا جھنڈا گاڑ دیں. اور اسی طرح طاہر القادری صاحب راتوں رات اس نظام کا بوریا بستر لپیٹ کر فوج کی مدد سے قیادت سنبھال کر خلافت راشدہ کا نظام ایک ہی دن میں نافذ کرنا چاہتے ہیں. مقالہ نگار لکھتے ہیں کہ ناقدین کا خیال ہے کہ وزیر اعظم اور وزیر اعلیٰ پنجاب نے محض کچن کیبنٹ کے ذریعے معاملات چلانے کا وتیرہ اختیار کیا ہے اور اسے تبدیل کرنا ضروری ہے۔ آخر میں لکھتے ہیں کہ ہمارا کل تبھی اچھا ہوگا جب ہم اپنا آج اچھا بنائیں گے، کہیں ایسا نہ ہو کہ اپنا کل اپنی مرضی کے مطابق بنانے کے چکر میں ہم اپنے آج سے بھی ہاتھ دھو بیٹھیں، اور اس سیاسی نظام کو کامیابی سے ہمکنار کرنے کی سب سے بڑی ذمہ داری نون لیگ پر ہے۔ ناظرین، اس کے ساتھ ہی ہمارے آج کے جائزے کا وقت یہیں پر ختم ہوتا ہے۔ اگلے پروگرام تک کے لیے اپنی میزبان تفسیر زہرہ کو اجازت دیجیے، خدا حافظ۔
بہت بہت شکریہ تفسیر زہرہ۔ اور ناظرین، پروگرام کے آخری حصے میں ملاحظہ فرمائیے چند کارٹون۔